خدا کا فضل نبی کی عنایتوں کا سفر جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر خدا کا فضل نبی کی عنایتوں کا سفر جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر
الحمدللہ رب العالمین الصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ اللہ کے پیارے نبی، اللہ کے آخری نبی، اللہ کے سچے نبی جناب محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم پر درود پاک پڑھنے کی بڑی برکتیں ہیں۔ حضرت فقیہ ابو لیث سمرقندی رحمۃ اللہ تعالی علیہ نے تنبیہ الغافلین کے اندر ایک حکایت اور ایک واقعے کا بیان فرمایا ہے۔ آپ فرماتے ہیں کہ حضرت سفیان ثوری رحمۃ اللہ تعالی علیہ نے لکھا کہ ایک نوجوان کعبۃ اللہ المشرفہ کا طواف کر رہا ہے اور قدم قدم پر نبی پاک صلی اللہ علیہ وسلم پر درود پاک پڑھتا جا رہا ہے۔ جناب سفیان ثوری رحمۃ اللہ علیہ کہتے ہیں کہ میں نے اس نوجوان سے کہا کہ اللہ تعالی آپ پر رحمت کرے، میں یہ دیکھ رہا ہوں کہ آپ دیگر تسبیحات یہ نہیں کر رہے، نہ کوئی اور دعا پڑھ رہے ہیں، نہ کوئی اور ذکر کر رہے ہیں، بلکہ نبی پاک صلی اللہ علیہ وسلم کی ذات مبارک پر درود پاک پڑھتے جا رہے ہیں، اس کے بارے میں ذرا مجھے کچھ بتائیں۔ اس نوجوان نے کہا کہ آپ کون ہیں؟ آپ نے اپنا تعارف کروایا کہ میں سفیان ثوری ہوں۔ آپ اللہ تبارک و تعالیٰ کے بڑے بزرگ تھے، بڑے اللہ کریم کے ولی تھے، اور ایک عظیم اور جید جو ہے وہ آپ عالم دین بھی تھے، محدث بھی تھے۔ تو آپ رحمۃ اللہ تعالی علیہ کی یہ آپ کا تعارف سننے کے بعد اس نوجوان نے کہا کہ اگر آپ سفیان ثوری نہ ہوتے تو میں یہ واقعہ اور یہ راز کبھی نہ بتاتا۔ اصل میں ہوا یہ کہ میں اور میرا والد ہم دونوں حج کرنے کے لیے نکلے، رستے میں میرے والد صاحب بیمار ہو گئے اور قافلہ ہمیں چھوڑ کر کے روانہ ہو گیا۔ میں اپنے والد کی تیمارداری کے لیے، ان کی خدمت کے لیے وہیں پر رکا رہا۔ میرے والد صاحب صحت یاب نہ ہو سکے اور ان کا انتقال ہوا۔ جب ان کا انتقال ہوا تو میرے والد کا چہرہ سیاہ ہو گیا، پیٹ پھول گیا۔ رات کا وقت تھا اور میں بڑا پریشان ہوا کہ یہ کیا ہو گیا۔ بہرحال مجھے اونگ آئی، میں نے کیا دیکھا کہ ایک بڑی حسین چہرے والی ہستی میرے والد کے قریب آئی۔ ان کا لباس اتنا خوبصورت تھا کہ ایسا خوبصورت لباس میں نے دیکھا نہ تھا، اور ان سے ایسی خوبصورت خوشبو آ رہی تھی کہ ایسی خوشبو میں نے کبھی سونگھی نہ تھی۔ وہ میرے والد کے قریب آئے اور میرے والد کے قریب آ کر انہوں نے میرے والد کے چہرے پر ہاتھ پھیرا اور پیٹ پر بھی ہاتھ پھیرا۔ پہلے میرے والد کا چہرہ سیاہ تھا، ان کا ہاتھ پھیرنے کے بعد میرے والد کا چہرہ چودھویں رات کے چاند کی طرح چمک رہا تھا اور پیٹ بھی بالکل درست ہو گیا۔ جب وہ واپس جانے لگے تو میں ان کے دامن سے لپٹ گیا اور انہیں کہنے لگا کہ اس غریب الوطنی کے عالم میں ہم پر کرم کرنے والے آپ کون ہیں؟ تو آپ نے ارشاد فرمایا، کیا تم مجھے نہیں جانتے؟ میں محمد بن عبداللہ ہوں۔ تمہارا والد گناہگار تھا لیکن یہ مجھ پر کثرت سے درود پاک پڑھا کرتا تھا، اور جب اس پر یہ مصیبت آئی تو اس نے ہمیں مدد کے لیے پکارا اور ارشاد فرمایا کہ جو بھی کثرت کے ساتھ درود پاک پڑھتا ہے، جب وہ ہمیں مدد کے لیے پکارتا ہے تو ہم اس کی فریاد رسی کیا کرتے ہیں۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ اللہ تبارک و تعالی اس مبارک سفر کے اندر ہمیں درود پاک کی کثرت کرنے کی بھی توفیق عطا فرمائے، زیادہ سے زیادہ اللہ پاک درود پاک پڑھنے کی توفیق عطا فرمائے۔ احکام حج پروگرام آپ مدنی چینل کی سکرین پر دیکھ رہے ہیں۔ استاذ العلماء حضرت علامہ مولانا مفتی ابو محمد علی اصغر عطاری دامن قدم القدسیہ ہمارے ساتھ پروگرام میں موجود ہیں۔ اسلام کے انتہائی اہم رکن اور پانچویں رکن اور ایک انتہائی اہم عبادت کے حوالے سے اویئرنیس دینے کے لیے، اس کے بارے میں شعور بیدار کرنے کے لیے، اس کے احکام بتانے کے لیے، فرائض واجبات سنتیں بتانے کے لیے، اور جی ہاں آپ جو مدنی چینل دیکھ رہے ہیں اور حج کے لیے تیار ہیں یا حج پہ جانے کا ارمان دل میں رکھتے ہیں، تو اس بارے میں اویئرنیس دینے کے لیے، آگاہی دینے کے لیے، بتانے کے لیے الحمدللہ ہمارے ساتھ مفتی صاحب موجود ہیں۔ انشاءاللہ ہم حج کے حوالے سے مفتی صاحب سے گفتگو کریں گے۔ مفتی صاحب سے میں پہلا سوال جو چاہتا ہوں کہ کیا جائے وہ یہ ہے، صرف آپ کی एक शख्सियत का जो नाजरीन देखते हैं बड़ा इसमें एक डोमिनेटेड तौर पर, तो बिजनेस आप माशाल्लाह पूरा एक प्रोग्राम भी करते हैं अहकाम तिजारत के नाम से, बिजनेस पर आपकी एक बड़ी गहरी नज़र भी है, और इस हवाले से आप जो हमारा इस्लामिक बैंकिंग कोर्स है पूरा इसके हवाले से शोबा है बिजनेस के हवाले दार इफ्ताह है उसके भी आप माशाल्लाह हेड भी हैं। लेकिन आपको देखा गया है कि हज के अहकाम बताने के हवाले से आप प्रोग्राम भी अल्हम्दुलिल्लाह लेकर के आते हैं, और इसके अलावा भी आप अहकाम हज के हवाले से लोगों की रहनुमाई भी करते हैं, हाजियों के सवाल का जवाब भी देते हैं। तो हज और तिजारत इसको देखा जाए तो ये बिल्कुल एक 180 पर मैं कहूँ कि डिफरेंट फील्ड्स हैं, तो आपका इसमें ज़ौक और शौक इसकी वजह क्या है?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बादु फअऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। आपकी मुस्कुराहट बता रही थी कि ज़रा आप कुछ हटके पूछना चाह रहे हैं। देखें, हज साल में आता है, मतलब मौसम जो हज का है
जी
साल में आता है एक मरतबा
जी,
शवाल ज़िकादा ज़ुलहिज्जा हज के महीने हैं
जी।
अहकाम तिजारत प्रोग्राम मैंने शुरू किया तकरीबन 2009 से, और अहकाम हज का पहला प्रोग्राम मैंने किया 2010 में।
अल्लाह अच्छा
ठीक है, 10 में किया, शायद 11 में नहीं हुआ, उसके बाद 12 में किया, एक साल का तातुल रहा, और उसके बाद से तो कंटिन्यू चल रहा है।
नहीं
तो अगर हज रोज़ाना होता तो रोज़ाना प्रोग्राम कर रहे होते।
वाह वाह,
तो एक तो ये वजह है कि वो कम होता है, साल बाद आता है तो ऐसा लगता है कि मुश्किलियत नहीं है। मैं तो खैर एक अदना सा आदमी हूँ, लेकिन दारुल इफ्ता में बैठने वाला जो शख्स होता है, ख़ास तौर पर जो मुफ्ती है, वो मुफ्ती इस्लाम होता है। उसका जो इल्म है वो इल्म किफ़ायत होता है, वो सिर्फ किसी एक फील्ड का ही माहिर हो ये ज़रूरी नहीं है। बहुत ज़्यादा महारत बाज़ात किसी एक फन की तरफ चली जाती है, लेकिन जो बुनियादी चीज़ें हैं, बुनियादी चीज़ों को लेकर एक मुफ्ती इस्लाम की ज़िम्मेदारी है कि वो इस्लाम के जितने भी चैप्टर्स हैं, वक़ायद नज़रियात हैं, इबादात हैं, मामलात हैं, निकाह तलाक है, विरासत है, हज़रत मुफ्ती शरीफुल अमजदी रहमतुल्लाह तआला आपने क्या लिखा है, आपका ये जो फरमान है मारिफ़ शार बुखारी बड़ी कमाल की किताब है, उस किताब में इसको बयान किया गया है। आप फरमाते हैं ये जो ख़तीब लोग हैं इनकी ज़िंदगी तो बड़ी आसान है, रटे रटाए तकड़े किए चले गए, हमारे पास दरवाज़ा खुलता है और हमें नहीं पता कि इसने आके क्या पूछना है। हर नया साइल एक नई दुनिया में ले जाता है, और आज के इस दौर के अंदर कोई मेटावर्स पूछ रहा है तो कोई जनाब क्या पूछ रहा है तो क्या पूछ रहा है, ऐसा नहीं है कि जो तिजारत के अलावा मामलात हैं उनके अंदर तनव्वो नहीं आया,
नहीं
उनके अंदर जो है वो नए मसाइल नहीं आए। ज़कात के मसाइल हर साल 4-5 ऐसे मसाइल आते हैं जो पहले कभी नहीं पूछे गए,
अल्लाह
किताबों में उसका सिरा ही नहीं मिलता। किताबों में एक चैप्टर, मतलब इल्म फिक के अंदर एक चैप्टर होता है, बल्कि चैप्टर के बजाय वो एक सिनफ किताब बन चुका है वो मौजू, कुतुब नवाजिल, नवाजिलात उन किताबों को कहते हैं कि जो फुकाए कराम ने अपने ज़माने में जो नए मसाइल हैं उनके मुतालिक लिखे हैं। तो नवाजिलात का सिलसिला तो हर शुबे में जारी रहता है,
सही
तिजारत में थोड़ा ज़्यादा है, यूँ ज़्यादा है कि वहाँ सिस्टम नए बन गए हैं, वहाँ तेज़ी ज़्यादा है, लेकिन ख़ुद नमाज के मसाइल में इतने नवाजिलात हैं, इतने नए मसाइल हैं कि जनाब बंदा हैरान हो जाए इसका क्या जवाब होगा। मैंने पिछले दिनों एक छोटा सा रिसाला लिखा, और वो रिसाला था माजूर के अहकाम पर, माजूर के जो शरी अहकाम है उस पर रिसाला था। तो मैंने ये महसूस किया कि माजूर के मुतालिक जो कुछ लोग पढ़ रहे हैं या जो कुछ बयान किया जा रहा है उसमें थोड़ी मजीद बेहतरी और एक नए जाविये की ज़रूरत है।
सही,
तो अब बताइए, वो एक बड़ा खुश्क सा मौजू है और उसमें भी थोड़ा सा मैं काम कर रहा था तो उसको लेके भी आगे बढ़े, तो ये सिलसिला जारी रहता है।
माशाल्लाह, अल्लाह ताला आपके इल्म में और इजाफा फरमाए और अपनी रहमत के साए में रखे, इल्म भी अल्लाह अता फरमाए, आफियत भी अता फरमाए, सलामती भी अता फरमाए, और इल्म नाफे अल्लाह करीम जो है वो नसीब फरमाए। उस्ताद, हज को अगर जो है वो देखा जाए इंतहाई अहम इबादत है, इस्लाम के अरकान में से एक अहम रुकन है, इसकी अगर फजीलत के एतबार से देखा जाए तो आप क्या कहेंगे कि फजीलत क्या है हज की और ये किसको मिलेगी?
देखिए, हज की जो फजीलत है वो दो तरह की है, ایک فضیلت ہے فرض ادا کرنا،
ٹھیک،
جس پر حج فرض ہو چکا ہے اور وہ اپنا یہ فریضہ جب ادا کرے گا تو جو فرض ساقط ہونے کا اور ذمہ پورا کرنے کا جو ایک ثواب ہے بہرحال اس کو حاصل ہوگا. اب نماز کی طرح کہ جس کی نماز میں جتنا زیادہ خشوع، جتنی زیادہ طہارت کا خیال، جتنا زیادہ اس نے نماز پڑھنے کے دوران ان چیزوں کا اہتمام کیا جو معصور ہیں، جن کی تاکید بیان کی گئی ہے، حج کا معاملہ بھی یہی ہے کہ جس کا حج جو ہے وہ اس میں واجبات ادا ہوئے، فرض ادا ہونے کے بعد سنت موقع ادا ہوئیں، سنت ادا ہوئیں، مستحبات ادا ہوئے، تو یہ جو شخص ہے اس کی ایک سائیڈ یہ ہے.
صحیح،
قرآن پاک نے اس کی ایک دوسری سائیڈ بیان کی ہے، حج کے اندر جو ہے نا وہ فسق نہیں ہونا چاہیے، بیہودہ باتیں نہیں ہونی چاہیے، جھگڑا نہیں ہونا چاہیے. تو بات یہ ہے کہ حاجی حج کرنے تو گیا ہے، اس نے اپنا حج کامل طریقے سے ادا کیا ہے، لیکن وہاں اس نے لڑائی جھگڑا کیا یا اس کی زبان جو ہے وہ ان کلمات کو ادا کرتی رہی جو نہیں کرنے چاہیے تھے. تو جب وہ ان دونوں باتوں پر پورا اترتا ہے تو ایسے شخص کو حج مبرور کہا گیا ہے.
واہ واہ،
مبرور کا معنی یعنی لفظ بر سے نکلا ہے، نیکی کا معنی، یعنی وہ حج جو نیکی والا ہو. اور محدثین نے یہ معنی بیان کیا کہ حج سے مراد، مبرور سے معنی مراد یہ ہے کہ جس میں گناہ کا کوئی کام نہ کیا گیا ہو.
سبحان اللہ،
وہ گناہ نہ جو متعلقات حج ہے اس کے حوالے سے کیے گئے ہوں اور نہ جو ذاتی زندگی ہے اس کے حوالے سے کیے گئے ہوں.
صحیح،
ذاتی زندگی میں بادی سے لڑنا، جھگڑنا، جھوٹ بولنا، فوش کلامی کرنا، تو ان دونوں چیزوں پر اس نے کنٹرول رکھا ہو تو اس کا جو حج ہے وہ حج مبرور ہوگا.
واہ واہ، سبحان اللہ، اور اسے ہی حج کی فضیلتیں جو ہے یہ ملیں گی جو بیان ہوئی ہیں.
دیکھیں کئی طرح کی فضیلتیں ہیں. ایک تو سب سے بڑی فضیلت ہے نا حج قبول ہو جانا.
واہ،
ایک تو یہ فضیلت ہے.
صحیح،
اور یہ تو کسی ایسے کو بھی مل سکتی ہے جس نے بڑا گیا گزرا حج کیا ہو، مشکل سے واجبات ادا کی ہوں، سنتیں بھی چھوڑ دی ہوں، مستحبات بھی چھوڑ دی ہوں، یہ بھی ممکن ہے.
ٹھیک،
رب کی رحمت سے یہ بھی ممکن ہے. بعض اوقات بندہ بہت سیدھا سادہ ہوتا ہے، چیزوں کا پتہ نہیں ہوتا، لیکن اس کا جو عمل ہے اس میں وزن ہوتا ہے، اس کا حج مقبول ہو گیا ہو. ایک ہے ایسا حج کہ ساری چیزیں پوری کی گئی ہوں اور وہ پھر بھی مقبول نہ ہو، بھی ممکن ہے. بس سارے چیزیں تو پوری کی گئیں لیکن اس کے اندر ریاکاری تھا، ریاکاری کے گناہ کی وجہ سے حج مقبول قبول نہیں ہو سکا. پھر ایک چیز ہے خاص مقامات کی فضیلت. اب جو میدان عرفات ہے اس کی اپنی ایک فضیلت ہے.
نہیں،
وہ فضیلت ہر حاجی کو عطا ہوتی ہے.
سبحان اللہ،
یعنی اللہ تعالیٰ کا وعدہ ہے
جی،
ہر حاجی کو عطا ہوتی ہے کہ جب وہ وہاں حج کے احرام میں کھڑا ہوتا ہے اور جب وقوف عرفات کو پاتا ہے تو اس کے سارے گناہ معاف کر دیے جاتے ہیں.
سبحان اللہ،
پھر مکہ مکرمہ کی جو نیکیاں ہیں، ایک نیکی کا ثواب 1,00,000 گنا ہر بندے کو حاصل ہوتی ہے جو مکہ مکرمہ میں موجود ہے.
کیا بات،
مطلب مزدلفہ کی نیکی، منا کی نیکی. تو اسی طریقے سے مقامات مناسک ہیں، یہ مقامات قبولیت بھی ہیں. عرفات کا میدان ہے، مزدلفہ کا میدان ہے، منا ہے، اسی طریقے سے طواف ہے، حتیم ہے، میزاب ہے، صفا ہے، مروہ ہے، یہ مقامات قبولیت بھی ہیں. تو جو جزوی فضائل ہیں ہر اس شخص کے لیے ہیں جو وہاں گیا، ان کو پایا اور وہاں اس نے دعائیں کی، نیکیاں کی، تو ڈفرینٹ اعتبار سے وسعت بہت زیادہ ہے.
ٹھیک،
حج کے اندر آسانی بھی ہے اور وسعت بھی ہے.
صحیح،
اگر چونکہ یہ بدنی عبادت ہے، ایک بدنی مشقت کا پہلو موجود ہے، لیکن دوسرے اعتبار سے اگر آپ دیکھیں تو حج بڑا آسان ہے.
سبحان،
مشکل نہیں ہے.
سبحان اللہ، اللہ تعالیٰ ہمیں بھی حج مبرور نصیب فرمائے. پروگرام کے اندر انشاءاللہ مفتی صاحب کے جو ہے وہ جو شرعی رہنمائی ہے یہ بھی ہوتی رہے گی، آپ کی کالز کو بھی لیں گے. نعت خان اس ٹائم بھی ہمارے ساتھ ہیں اور مجلس حج و عمرہ کے اس ٹائم بھائی بھی ماشاءاللہ ہمارے ساتھ، عبداللہ حد بھائی بھی ہیں، فیصل بھائی بھی ہیں، ماشاءاللہ اللہ آنا مبارک فرمائے. عدنان شیخ بھائی سے صرف کچھ کلام کے اشعار بھی سنیں گے تاکہ ذوق بھی جو ہے وہ بڑھتا رہے اور پھر انشاءاللہ پروگرام بھی آگے بڑھے گا.
چونکہ اپنا سلمان بھائی حج پہ جا رہے ہیں، ٹھیک ہے، تو امنگ کون سا شعر ہے وہ،
جوش پر آئیں،
جوش پہ آئیں، تو سلمان بھائی کو ذرا ڈیڈیکیٹ کیا بولتے ہیں ہدیہ کرتے ہوئے.
سبحان اللہ،
اگر تیاری ہو تو ورنہ کوئی بھی پڑھ لے.
صلوا الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. صلی اللہ علیک یا
رسول الله وسلم عليك يا حبيب الله پھر جا رہے اہل محبت کے قافلے پھر یاد آ رہا ہے مدینہ حضور کا حاجیوں کے بن رہے قافلے پھر یا نبی پھر نظر میں پھر گئے حج کے مناظر یا نبی آغا پر صلی اللہ علیک یا رسول اللہ وسلم علیک یا حبیب اللہ امنگِ جوش پر آئی ارادے گد گداتے ہیں امنگِ جوش پر آئی ارادے گد گداتے ہیں جمیلِ قادری شاید حبیبِ حق بلاتے ہیں جمیلِ شاید حبیبِ حق بلاتے ہیں جگہ دے قسمت چاہتے ہیں جس کی دم بھر میں جگہ دے قسمت چاہتے ہیں جس کی دم بھر میں جگہ دے دم بھر میں وہ جس کو چاہتے ہیں اپنے روضے پر بلاتے ہیں وہ جس کو چاہتے ہیں اپنے روضے پر بلاتے ہیں مقدر اس کو کہتے ہیں فرشتے عرش سے آ کر
کو ہزاروں قافلے ہر سال جاتے ہیں،
سوال ہے
جی.
یہ کہہ رہے ہیں کہ کچھ لوگوں کی سوچ یہ ہوتی ہے کہ حج نیکسٹ ایئر کر لیں گے، اس دفعہ اپنے کسی بہن بھائی کی ضرورت جو ہے وہ پوری کر دیتے ہیں، اس کی جو ہے وہ ہیلپ کر دیتے ہیں، اور حج جو ہے وہ ہم اگلے سال کر لیں گے. کیا کہیں گے اس کے بارے میں؟ ایسا حج کو ڈیلے کر سکتے ہیں؟
جس پر حج فرض ہے اسے جب بھی موقع ملتا ہے، یعنی پہلی فرصت کے اندر حج کرنا لازم ہے، بلا عذر شرعی تاخیر نہیں کر سکتا. وجہ یہ ہے کہ حج کا تعلق مالی استطاعت سے ہے. جب مالی طور پر استطاعت پائی گئی اور حج فرض ہو گیا، جو بھی اس کے فرض ہونے کی شرائط ہیں، تو ایک ذمہ آپ کے اوپر آ گیا ہے. اب کوئی شخص یہ کہے کہ میں ظہر کی نماز نہیں پڑھوں اور میں نوافل پڑھتا رہوں، تو اس شخص کو یہی کہا جائے گا کہ نادان شخص ہے کہ ایک فرض کو چھوڑ کر نفلی کام کرنا چاہتا ہے. تو اسی طریقے سے جو مدد کا پہلو ہے یا دیگر جو پہلو ہے اس طرح کے، یہ جو پہلو ہیں ان پہلوؤں کو ثانوی حیثیت دیتے ہوئے جو اپنے اوپر فریضہ ہے وہ ادا کرے گا. یہ تو آپ نے جو سوال پوچھا اس کا تعلق تو فلاحی کاموں سے تھا یا مدد سے تھا. بعض اوقات یہ ہوتا ہے کہ کچھ جذباتی پہلو بھی ہوتے ہیں،
صحیح،
والد صاحب پر آج فرض نہیں ہے؟
نہیں.
بیٹے پر فرض ہو گیا.
ٹھیک.
مطلب باپ کے پاس اتنی آمدنی نہیں تھی, بیٹا جب ذریعہ آمدنی اس نے اختیار کیا, پیسہ آنا شروع ہوا, اس پر فرض ہو گیا.
نہیں.
اب یہاں ایک ششپن کی کیفیت بنتی ہے, میں اگر چلا جاتا ہوں تو باپ کا کیا ہوگا, استطاعت اتنی ہے کہ اکیلے جا سکتا ہوں. اسی طریقے سے بعض لوگوں کی یہ سوچ ہوتی ہے کہ میری بیوی بھی میرے ساتھ جائے اور اس پر آج فرض نہیں ہے. اب وہ اتنے پیسے اکٹھے کرتا ہے کہ بیوی جائے تو پھر میں جاؤں, اور کئی سال انتظار کرتا رہتا ہے. تو یہ جو دونوں پہلو ہیں یہ اعتدال پر مشتمل نہیں ہے. آپ پر فرض ہے تو آپ جائیں گے, آپ کے والد صاحب نہیں جا سکتے, کوئی حرج نہیں ہے. ان پر فرض نہیں ہے, آپ پر فرض ہے. تو چونکہ تقسیم ہے نا سب کی, زکوٰۃ ہر ایک نے اپنا بیلنس دیکھ کر نکالنی ہے. نماز جو ہے, اگر کسی کا والد قیام نہیں کر سکتا, کرسی پر بیٹھ کر نماز پڑھتا ہے, تو کیا بیٹا بھی یہی کرے گا کہ وہ کرسی پر بیٹھ کر نماز پڑھے گا؟ تو جب نماز میں اس کو جو عذر تھا اسے رخصت ملی, تو جس کو عذر نہیں ہے اسے رخصت کیسے ملے گی؟ تو یوں ہر شخص اپنے کیے کا ذمہ دار ہے.
بیٹی کی شادی کرنی ہے, یہ بھی ایک فرض ہے, چھوٹا فرض تو نہیں ہے. پہلے یہ ادا کر لیں پھر جو ہے وہ حج کر لیں, یہ بھی ایک بات معاشرے میں ہوتی ہے.
دیکھیے, اگر اس کے پاس پیسے نہیں ہیں اور حج فرض نہیں ہوا, تب تو اس طرح کے اعذار ٹھیک ہیں.
ٹھیک.
لیکن جب اتنی استطاعت ہے کہ وہ جا سکتا ہے اور حج فرض ہو چکا ہے,
نہیں
پھر تو اسے کرنا پڑے گا.
ٹھیک ہے.
اور حج کرنے سے تو غنا آتا ہے.
واہ.
بعض روایتوں میں کہ حج کرو غنی ہو جاؤ گے,
مالدار ہو جاؤ گے.
مالدار ہو جاؤ گے.
سبحان اللہ. واہ جی واہ. یہاں محمد عبدہو ہیں جی, یہ کہہ رہے ہیں کہ مجھ سب یہ بتائیں کہ حاجی پر کتنی قربانیاں واجب ہوتی ہیں؟
دیکھیے, حج تین طرح کے ہوتے ہیں. حج تمتع ہے, حج قران ہے. یہ دو قسم کے جو حج ہیں, اس میں حاجی پر دم شکر واجب ہے, یعنی حج کی جو قربانی ہے وہ کرنا واجب ہے. مشہور ہے کہ قارن دو قربانی کرے گا, ایسا نہیں ہے. حج قران کرنے والا بھی ایک ہی قربانی کرے گا. جہاں تک بات ہے حج افراد کرنے والے کی, حج افراد کرنے والے پر قربانی نہیں ہے. وہ کرنا چاہے تو کر سکتا ہے, لیکن اس پر واجب نہیں ہے.
صحیح. حج کے تعلق سے تو یہی احکام ہے.
جی ہاں.
ٹھیک ہے. سر اب یہ بتائیں کہ حج کی تیاری یہ کتنی قسم کی ہے اور یہ کس طرح جو ہے وہ کی جائے گی؟
حج کی تیاری کئی طرح کی ہے, کئی اقسام کی ہے. سب سے پہلی تو ایک روحانی تیاری اور باطنی تیاری, کہ آپ کیوں حج کرنے جا رہے ہیں, آپ کا مقصد کیا ہے.
صحیح.
بندہ استحضار نیت کرے, اپنی نیت پہ غور کرے. سب سے پہلے تو یہ نیت کرے کہ مجھ پر حج فرض ہے اور میں اس فریضے کو ادا کرنے جا رہا ہوں. اللہ کا جو فرمان ہے جو اس نے اپنے محبوب علیہ الصلوۃ والسلام کو دیا, اے محبوب علیہ الصلوۃ والسلام اعلان کر دیجئے کہ لوگ آ کر حج کریں. صاحب استطاعت حج کرے گا, قرآن پاک نے یہ بھی بیان فرمایا. تو میں اللہ اور اس کے رسول کا جو فرمان ہے, جو حکم ہے, اس کی پیروی کرنے کے لیے جا رہا ہوں. پھر حج کرنے میں ایک بڑا ہی نمایاں اور ممتاز پہلو,
جی
ایک تو یہ کہ مقامات مناسک ہیں. دیکھیے, خانہ کعبہ,
جی
یہ محل نزول قرآن بھی ہے.
سبحان اللہ.
اسی طریقے سے منا ہے, مزدلفہ ہے. یہ وہ مقامات ہیں جن کا قرآن پاک نے ذکر کیا ہے, عرفات کا ذکر کیا ہے. یا تو یہ مقامات محل نزول قرآن ہیں, یا یہ وہ مقامات ہیں جو مقامات قرآن کہلاتے ہیں.
ٹھیک.
تو یہ ان جگہوں پہ جا رہا ہے جو مقامات برکت ہیں.
اللہ.
پھر جو ایک منفرد جو خصوصیت ہے کہ یہ وہ مقامات ہیں جن کو نبی اکرم علیہ الصلوۃ والسلام سے نسبت ہے.
سبحان اللہ.
مدینہ منورہ وہ شہر کہ جس کی کوئی اور نسبت ہے ہی نہیں. مکہ مکرمہ میں بڑی نسبتیں ہیں. حضرت آدم علیہ السلام کی نسبت یہاں موجود, حضرت ابراہیم علیہ السلام کی نسبت یہاں موجود, حضرت حاجرہ کی نسبت یہاں موجود, بہت ساری نسبتیں ہیں. لیکن مدینہ منورہ وہ کہ جو یکتا ہے,
اللہ
اس کی کوئی نسبت نہیں ہے سوائے اس کے کہ وہ شہر نبی ہے.
سبحان اللہ.
پھر خود نبی اکرم علیہ السلام تشریف فرما ہے. تو یوں باطنی طور پر اپنے سفر کی عظمتوں کو پیش نظر رکھے کہ میرا جو سفر ہے وہ کتنا عظیم سفر ہے, کتنا سعادت مندی کا باعث میرے لیے بن سکتا ہے. پھر ان کے جو فضائل ہیں, خود حج کے فضائل پر غور کرے, خانہ کعبہ کے طواف کے کیا فضائل اس پر غور کرے, جو مختلف مقامات ہیں منا کے کیا فضائل ہیں, جو میں منا میں ہوں گا, جب میرا حج ادا ہوگا وہ کوف عرفات حج کا رکن اعظم ہے اس کے کیا فضائل ہیں. تو اپنی اس روحانی تیاری میں ان فضائل کا مطالعہ کرے. بزرگان دین کے واقعات کا مطالعہ کرے کہ وہ حج کرنے جاتے تھے تو ان کی کیا ادائیں ہوتی تھیں، کیا ان کا انداز ہوا کرتا تھا. دوسری جو تیاری ہے وہ ہے علمی تیاری، روحانی تیاری اور علمی تیاری. اچھا، روحانی تیاری کے اندر ایک پہلو یہ بھی ہے کہ جو کلام ہے نا،
جی،
کلام روحانی غذا ہے.
واہ.
یعنی ایک بندہ تھکا ہوا ہے اور اس کا ذوق بھی پتہ نہیں کہاں پہنچا ہوا ہے، مطلب جب تھکاوٹ ہوتی ہے نا بندہ سب کچھ بھول جاتا ہے.
ایسے ہی
بعض اوقات تو چڑچڑاپن بھی آ جاتا ہے. لیکن ایسے موقع پر اگر کوئی شروع کر دے کہ ہم جناب خانہ کعبہ پہنچ رہے ہیں اور لبے کی صدائے بلند ہو جائیں اور کلام شروع ہو جائے تو پورا ماحول تبدیل ہو جاتا ہے. تو یوں یا تو کوئی ایسے لوگ ساتھ ہوں جن کے ذریعے اس کا ذوق بڑھتا رہے، ورنہ موبائل کے اندر کچھ اس قسم کا ڈیٹا لے جائے کہ جب کعبہ شریف آئے گا تو مجھے کون سے کلام سننے ہیں، اور جناب مکہ مکرمہ میں رہتے ہوئے کون سے کلام سننے ہیں، جب مدینہ کا سفر ہو رہا ہوگا تو کون سے کلام ہونے چاہیے، اور جب میں معجہ شریف کی طرف جاؤں گا اس سے پہلے میں وارم اپ کیسے کروں گا، مطلب خود کو تیار کیسے کروں گا. یہ وارم اپ کرنا بھی جو ہے نا وہ ایک بڑا اہم کام ہوتا ہے. مطلب بندہ اپنی نیتوں کا استحضار کرتا ہے، اپنے جذبات کو تازہ کرتا ہے. اب خانہ کعبہ کا طواف، اللہ اکبر، یہ وہ جگہ ہے کہ جہاں حضرت ابراہیم علیہ نبینا علیہ السلام نے کھڑے ہو کر لوگوں کو بلایا تھا. جو زندہ تھے انہوں نے لبیک کہا تھا، اور جو اپنی ماؤں کے پیٹوں میں تھے انہوں نے بھی لبیک کہا تھا، اور جو عالم ارواح میں تھے انہوں نے بھی لبیک کہا تھا، اور جس نے لبیک کہا تھا وہ آج پہنچ رہا ہے.
واہ 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 واہ.
یعنی اللہ کے بلانے پر وہ آ رہا ہے. اور پھر فلسفے پر بھی غور کرے کہ حج نام ہے تعظیم بجا لانے کا. خانہ کعبہ ایک پتھر کی بنی ہوئی عمارت ہے، لیکن اللہ تعالیٰ نے اس کی تعظیم کو اپنی تعظیم قرار دیا ہے، اس کی تکریم کو اپنی تکریم قرار دیا ہے. یعنی اللہ کی بارگاہ میں عظمت بجا لاتے ہیں، اللہ کی بارگاہ میں بڑائی بجا لاتے ہیں، اللہ کی بارگاہ میں ہم تعریف کر رہے ہوتے ہیں، اس کی حمد بیان کر رہے ہوتے ہیں. تو تعظیم کرنا، مکہ مکرمہ کی تعظیم، مطلب مکہ تو ہے ہی حرم، ملو ملو دور تک حرم کہلاتا ہے علاقہ، خاص اس کی تعظیم ہے، خاص احکام ہے، اس لیے وہ حرم کہلاتا ہے. تو یوں ان مقامات کی تعظیم جو ہے وہ وہاں جا کے بھی آپ کو زندہ رکھے گی، آپ کی جو روحانی کیفیات ہیں ان کو زندہ رکھیں گی. آپ بیٹھ گئے جناب کچہری والوں کے ساتھ، پانچیوں کے ساتھ گلورے کھا رہے ہیں، پتہ نہیں کیا کیا دور چل رہے ہیں، اور جناب
گپے مار رہے ہیں،
پتہ چلا کہ یہ حج پر آئے ہوئے ہیں، تو کیا سوکھ ملے گا؟ تعظیم بجا لانے میں سنجیدگی ضروری ہے. آپ تلاوت قرآن پاک کریں، پھر جو علمی جو تیاری ہے اس میں آپ کتابیں پڑھیں.
یہ اس پر اگر آپ اجازت دیں تو میں
جی
ایک شعر پیش کروں، مجھے
کیا
جی چاہ رہا ہے.
کیا بات ہے،
سبحان اللہ.
نوازو بندہ پرور ہے، کرتے
جانے والا بڑی سرکار میں پہنچتا ہے, اس جگہ پر پہنچتا ہے, مطلب ذرا تصور تو کیجئے, وہی کعبہ ہے جس کے گرد ہمارے پیارے آقا علیہ السلام نے طواف کیا ہے, یہ وہی کعبہ ہے کہ انبیاء اکرام علیہ السلام نے طواف کیا ہے, یہ وہی کعبہ ہے جس کے سامنے مقام ابراہیم موجود ہے, یہ وہی کعبہ ہے جس کے سامنے صفا اور مروہ ہے جہاں پر حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ کی یادیں موجود ہیں, یہ وہی کعبہ ہے کہ اس کے سامنے اب تو مطاف میں بند ہو گیا, ورنہ تو آب زمزم کا کنواں جو ہے مطاف ہی کے اندر تھا, اب انڈر گراؤنڈ ہے. تو اس کعبہ مکرمہ کے اندر انبیاء کی یادیں, نبی اکرم علیہ الصلوۃ والسلام کی یادیں, آپ کے صحابہ کی یادیں, اور پھر اللہ اکبر, ہر زمانے میں اللہ کے مقبول بندے ہوتے ہیں اور لاکھوں لوگ, کم از کم ہزاروں لوگ ہر وقت طواف کر رہے ہوتے ہیں, ایک ولولہ ہے. مطلب بندہ اگر یہ تصور کر لے کہاں میں گناہگار آدمی اور کہاں ان نیک لوگوں کے درمیان, اور پھر وہاں ہر ایک اپنی بھڑاس نکال رہا ہوتا ہے, یعنی وہ بھڑاس جو جس کو ہم کہیں گے درد دل نکال رہا ہوتا ہے, گریا ہے, التجائیں ہیں, اللہ کی بارگاہ میں مانگنا ہے. سفر حج سفر حضوری ہے
اللہ,
یعنی ہم یہاں سے تو خانہ کعبہ کی طرف منہ کر کے نماز پڑھتے ہیں اور وہاں خانہ کعبہ ہمارے سامنے ہے, تو یوں ایک حضوری کا نام ہے. تو کاش اس سفر میں دل کی بھی حضوری نصیب ہو جائے, دل کے اندر خیال غیر نہ ہو, صرف اللہ کی یاد ہو, اللہ کی بارگاہ سے عرفان مانگے, اس کا کرم مانگے, اس کی محبت مانگے, اللہ رب العزت کی جو اطاعت آپ نے کی ہے اس اطاعت پر استقامت مانگے, اور سب سے بڑھ کر یہ کہ اللہ کا بار بار شکر ادا کریں, کہاں میں اور کہاں یہ مقدس مقامات, یہ مقدس لوگ, یہ گریہ زاری کا ماحول, کہاں میں اور کہاں نور ہی نور کا عالم, نور کا سما. تو بات یہ ہے کہ جب اس روحانی کیفیات کو آپ جتنا آگے بڑھائیں گے, جتنا زندہ کریں گے, اتنا ہی مثبت قدم کی طرف بڑھتی چلی جائیں گی چیزیں. اور جو آپ نے کلام پڑھا اس کے ایک ایک شعر کے اندر وہ پہلو ہیں کہ بندہ مطلب بندگی کا بھی اظہار ہے, کہ بندہ جو ہے نا اپنی بندگی کا اظہار بار بار کرتا رہے کہ میرے رب کا کرم ہے جو میں یہاں پہنچا ہوں, اور پھر یہ وہ جگہ ہے کہ جو
کیا نہیں ملتا یہاں,
کیا نہیں ملتا.
اسی پر بھی ایک شعر لکھا ہے, سبحان اللہ, فرماتے ہیں خبر کیا پائے
جو بھیک ہے وہ اندازے سے بڑھ کر ہے, سب سے بڑی جو بھیک ملتی ہے
اللہ اللہ.
کرم جو اللہ کا ملتا ہے, یعنی حج مبرور حج مقبول کی نشانی کیا ہے کہ بندہ جب آتا ہے تو وہ پلٹ جاتا ہے, یعنی اب جو گناہ ہے اس کی نفرت اس کے دل میں پیدا ہو جاتی ہے اور وہ نیکیوں کی طرف آ جاتا ہے, وہ نمازیں پڑھتا ہے, وہ گناہوں سے بچتا ہے, فسق و فجور سے بچتا ہے. تو یہ علماء نے ایک نشانی بھی بیان کی کہ جو حج مقبول ہے اس کی ایک نشانی یہ ہے کہ بندہ بدل جائے, اس میں تبدیلی آ جائے, اور جو وہ لوگ ہوتے ہیں نیک ہوتے ہیں وہ مزید معرفت کی منازل میں آگے بڑھتے ہیں, کرم جو سمیٹ کر آئے ہوتے ہیں. تو دوسری جو تیاری ہے وہ ہے علمی تیاری. علمی تیاری میں آپ کو پتہ ہونا چاہیے کہ حج کیسے ہوتا ہے, حج کے متعلق میں مطلب جو کتابیں لکھی گئی ہیں عام طور پر حج کی, جیسا کہ رفیق الحرمین شریف ہے, تو اس میں کس طرح تیاری کی جائے, کیا سامان رکھا جائے, پھر مجھے کیا پڑھنا ہے, کب کیا کرنا ہے. رفیق الحرمین جو ہے وہ ایک گائیڈ بک ہے جو ایک ایک قدم پر آپ کو سمجھا رہی ہوتی ہے, آپ پر اس کا ورقہ پلٹتے رہیں اور دن گزارتے رہیں. مطلب آپ جناب آپ نے نیت کرنی ہے, اگلے صفحے میں نیت آ جائے گی. آپ جناب آپ پیغام کی پابندیاں شروع ہو گئی ہیں, اب جناب مکہ پہنچیں گے تو یہ دعا پڑھنی ہے, مکہ کی آبادی نظر آئے گی تو یہ دعا پڑھنی ہے, اب آپ نے طواف کرنا ہے تو طواف کے پہلے چکر میں یہ, اور دوسرے تیسرے چوتھے پانچویں چھٹے ساتویں میں یہ, مقام ابراہیم کی یہ دعا, تو جناب زمزم پہ جا کے یہ دعا, تو مقام صفا پہ یہ دعا, تو مقام مروہ پہ یہ دعا, اچھا عمرے سے فارغ ہو گئے تو اب آپ نے یہ کرنا ہے. تو یوں گائیڈ بک ہے, قدم قدم پر رہنمائی کر رہی ہے. تو اس طرح کی جو کتابیں ہیں اس کو پہلے سے پڑھ کر سمجھ لینا ہے. سمجھ لیں گے تو مشکل الفاظ ہوتے ہیں, اصطلاحات ہوتی ہیں, نئی نئی چیزیں ہوتی ہیں, آپ کے ذہن میں بہت سارے سوالات بھی کریٹ ہو رہے ہوتے ہیں. تو ایک تو یہ ہے کہ یوں ایک علمی تیاری ہوگی. اب اس کے اندر سوال جواب بھی موجود ہے رفیق الحرمین میں. ایک مرحلہ یہ ہوتا ہے کہ جو کچھ پڑھا تھا جا کر اس کے خلاف ورزی کر دی. کرنا یوں تھا وہ تو پڑھ لیا لیکن وہ ہو نہیں سکا, کرمی رہ گئی جناب, کوئی احرام کی خلاف ورزی ہو گئی, وہاں سے نیت نہیں کی جہاں سے نیت کرنی تھی, اور جناب صحیح کا کوئی چکر رہ گیا, طواف میں وضو ٹوٹ گیا, اس طرح کے مسائل اگر چکے بارشت میں بھی موجود ہیں, بارشت کا چھٹا حصہ اس کا بھی مطالعہ کریں, رفیق الحرمین کا بھی مطالعہ کریں. 27 واجبات حج جو ہیں, حج میں 3 فرض ہیں. حج کا پہلا فرض ہے احرام, مطلب حالت احرام میں ہونا. دوسرا جو فرض ہے وہ ہے وقوف عرفہ, اور تیسرا جو فرض ہے وہ ہے طواف زیارت. حج کے اندر 27 واجبات ہیں. یہ 27 واجبات کیا ہوتے ہیں, اور اس واجب میں جو بھی ایک واجب ہے اگر کوئی کمی رہ جائے, کوئی ایک جز چھوڑ گیا, سارا جز چھوڑ گئے, جزوی طور پر کوئی غلطی ہو گئی, اب کیا کرنا ہے, اس کے جو جوابات ہیں کوشش کی ہم نے 27 واجبات کتاب جو ہے 27 واجبات حج اس کا جواب دینے کی وہاں کوشش کی ہے. اس کا مطالعہ بھی بڑا مفید رہے گا اور بہت ساری چیزیں جو ہیں وہ آپ سے سیکھ پائیں گے.
یہاں مدنی چینل کے ناظرین اس کیو آر کوڈ کے ذریعے سے بھی آپ جو ہے وہ 27 واجبات حج کتاب جو ہے یہ ڈاؤن لوڈ کر سکتے ہیں اور انشاءاللہ قدم قدم پر رہنمائی ملے گی. اور استاد صاحب نے بڑا زبردست اس پر جو ہے وہ کام.
کیو آر کوڈ کا طریقہ کار کیا ہوتا ہے ناظرین کو بتانا ہو تو؟
جی بالکل بتائیں جی.
ہوتا یہ ہے کہ عبدالحد بھائی آپ کے موبائل میں ہوگا شاید, عبدالحد بھائی اگر آپ اس اسکرین سے تجربہ کر کے دکھا دیں کتاب ڈاؤن لوڈ ہو رہی ہے کہ نہیں. دیکھیے کیو آر کوڈ میں ہوتا یہ ہے, بعض جو موبائل ہیں اس میں تو آٹو ہوتا ہے, بعض میں اپلیکیشن ڈالنی پڑتی ہیں. تو اپلیکیشن ڈالنے سے آپ کا موبائل جو نا اسکین کرنے لگتا ہے کیو آر کوڈ کو. جیسے میرا جو موبائل ہے میں یہاں بیٹھے ہوئے, ذرا اگر دیں تو اتنا شاید نزدیک نہ ہو, اتنی دور سے شاید نہ ہو, نزدیک سے کرنا پڑے گا.
میں ٹرائی کروں گی اس کو.
نہیں آپ دوبارہ بھی کر لیں گے, آپ دوبارہ بھی کر لیں, یہاں کے کر لیں. ادھر رفیق الحرمین کا بھی ہم نے ڈالنے کا تھا.
یہ دونوں ہیں سر.
اچھا ٹھیک ہے,
یہ بھی ہے, اس سے پہلے جو آ رہا تھا رفیق الحرمین کا آ رہا تھا اور یہ بھی ہے. ماشاء اللہ جی, کیو آر کوڈ پہ جا کے تو اسکین کر رہے ہیں اس کو. جی عبداللہ بھائی کیا کہہ رہے ہیں؟ ہو گیا ماشاء اللہ, کیا بات ہے جی.
صحیح ڈاؤن لوڈ شروع ہو گئی,
ماشاء اللہ. جی کچھ موبائلز ہیں جن کے اندر کیو آر اسکینر الگ سے آپشن موجود ہے, اس کو بھی یوٹیلائز کیا جا سکتا ہے. جی حاجی,
اس میں جو ہے نا آسان طریقہ یہ کہ اپنا کیمرہ صرف آن کریں جو لیٹسٹ موبائل ہیں اور اس کیو آر کوڈ کو اسکین کریں. جیسے اسکین کریں گے تو آپ کی اسکرین پہ جو ہے وہ ایک چھوٹا سا وائٹ کلر کا وہ آئیکن آ جائے گا, اس کو کلک کریں گے تو وہ آپ کو خود بخود اس مقام پر لے جائے گا جہاں سے یہ کتاب ڈاؤن لوڈ ہونی ہے.
مرحبا,
رفیق الحرمین کا بھی دکھا دیں, ناظرین کو بھی ڈاؤن لوڈ کر لیں.
جی اسکرین پر دکھا رہے ہیں. جی جی آسان حج مفتی صاحب کی ایک ماشاء اللہ بڑی زبردست کاوش ہے, اس کا بھی کیو آر کوڈ ہم ان شاء اللہ آپ کو دکھانے جا رہے ہیں. رفیق الحرمین امیر اسنر کی زبردست کتاب ہے, ہر حاجی کے موبائل میں جو ہے وہ ہونی چاہیے. اور اگر میں کہوں کہ سب کے موبائل میں ہونی چاہیے, ذوق بڑھانے کے لیے بندہ اس کا مطالعہ کرے تو وہ زبردست کتاب ہے, ذوق بھی بڑھائے گی, حج کی معلومات بھی فراہم کرے گی,
سکھائے گی بھی, قدم قدم پر سکھائے گی.
واہ واہ واہ, مرحبا ماشاء اللہ. تو یہ کیو آر کوڈ اسکرین پر آپ کو نظر آ رہا ہے, اور آسان حج جو مفتی صاحب کی ماشاء اللہ ایک بڑی زبردست کاوش ہے, اس کا بھی کیو آر کوڈ ہم آپ کو اسکرین پر دکھائیں گے. تو یہاں سے بھی آپ اس کو اسکین کر کے اپنے پاس اس کو کتاب کو.
آسان حج اصل میں سمری ہے
جی,
اور اس کا جو آخری حصہ ہے وہ اور بھی زیادہ اس میں حاجیوں کو فائدہ ہے کہ 5 دن جو ہیں حج کے, اس میں 16 سرگرمیاں کرنی ہیں, 16 ایکٹیویٹیز کرنی ہیں. وہ کب کرنی ہیں, کس دن کیا کرنا ہے, ان کے اوقات کیا ہیں, ان کی ٹائمنگ کیا ہے, تو اس میں بڑا سمرائز کیا گیا ہے.
مدینہ مدینہ
جی,
مرحبا ماشاء اللہ. یہ بھی آپ کو اسکرین پر کیو آر کوڈ نظر آ رہا ہے, تو یہ آپ حاصل اس کتاب کو حاصل کیجئے اور اپنے موبائل میں بھی رکھیے, مطالعہ بھی کیجئے. سر میں چاہوں گا آپ 27 واجبات حج کے اندر بھی آپ نے جب کیو آر کوڈ کچھ جگہوں پر جو دیے ہیں اس کے بارے میں بھی کچھ بتا دیں.
میں سمجھتا ہوں کہ پاکستان میں یہ پہلی اسلامی کتاب ہے کہ جس میں کیو آر کوڈ لگائے گئے ہیں.
مرحبا.
تو اس کے اندر ایشو یہ تھا کہ ہمیں بعض جگہوں پہ جیسے رمی کا طریقہ ہے
جی,
تو رمی کا طریقہ لکھ تو دیا
نہیں,
اب ایک پڑھنے والا اگر ویڈیو دیکھتا ہے اس کی اس کو اور زیادہ فائدہ ہے. وہاں ہم نے ایک لنک لگا دیا کیو آر کوڈ کے ذریعے, جب وہ اس کو اسکین کرے گا تو رمی کرنی کیسے ہے اس کی ویڈیو اس کو نظر آ جائے گی. بعض جگہوں پہ میپس ہیں, تصاویر ہیں, بعض جگہوں پہ جو ہے وہ مزید تفصیل ہے. تو یوں بہت سارے جگہوں پہ کیو آر کوڈ میں لگائے گئے ہیں.
مدینہ مدینہ مرحبا, اس کو حاصل کریں, مکتبۃ المدینہ سے حدیثاً جو ہے وہ طلب کیجئے. آپ مکتبۃ المدینہ پر آرڈر کر کے بھی اس کو منگوا سکتے ہیں, حاجیوں کو بہترین تحفہ ہے, یہ بھی جو ہے پیش کیا جا سکتا ہے, اور اس کو پڑھیں بھی اور اس سے فائدہ حاصل کیجئے. کالز بھی ہمارے پاس
جی,
کالز دیں گے ان شاء اللہ جی.
احکام حج سلسلے میں مفتی علی اصغر صاحب, آپ سے میرا یہ سوال ہے, جو پہلی بار حج پر جاتا ہے اسے کون سی حج کی نیت کرنی ہوتی ہے, اور نیتیں کون کون سی اور کس طرح کی کرنی چاہیے, اس بارے میں کچھ متنی پھول ارشاد فرمائیں.
دیکھیں ہم نے اب تک جتنی بات کی ہے وہ بات کی ہے خلوص کی نیت, ریاکاری نہ ہونے کی نیت, اور ایک ہوتی ہے خاص افعال کی نیت. جیسے آپ جب نماز پڑھتے ہیں تو جب آپ ظہر کے فرض ادا کر رہے ہیں تو آپ تعین کرتے ہیں کہ جی میں 4 رکعت نماز ظہر فرض پڑھ رہا ہوں، تو اس طریقے سے ایک نیت ہوتی ہے خاص افعال کی نیت۔ تو حج پر جانے والا جب حج پر جائے گا، عام طور پر پاکستان سے جانے والے لوگ جب ان کی فلائٹ جدہ کی ہوتی ہے تو وہ حالت احرام میں جاتے ہیں، مدینہ منورہ کی فلائٹ ہوتی ہے تو احرام میں نہیں جاتے، پھر جب مدینہ منورہ سے مکہ مکرمہ جانے لگتے ہیں تو پھر اس وقت وہ احرام کی نیت کرتے ہیں۔ تو پاکستان سے جانے والے جو لوگ ہیں وہ حج تمتع کرتے ہیں۔ حج تمتع کے دو پارٹ ہوتے ہیں، پہلے عمرہ کرنا ہوتا ہے، عمرہ کر کے احرام کھول دیتے ہیں، پھر جب 7 تاریخ کو یا 8 تاریخ کو منا روانگی ہوتی ہے تو پھر حج کے احرام کی نیت کرتے ہیں۔ اس دوران جب احرام کھل گیا ہے، عمرے کرتے رہے تو عمرے بھی کرتے ہیں لوگ، تو یہاں سے جانے والا ایک طرح سے عمرے کی نیت کرتا ہے۔ ہاں اگر کوئی حج قران کر رہا ہے تو حج قران میں حج اور عمرہ ایک ہی احرام سے ہوتا ہے، درمیان میں احرام کھلتا نہیں ہے، تو وہ پھر دونوں نیتیں کرے گا۔ جو حج کی کتابیں ہوتی ہیں اس میں لکھی ہوتی ہے کہ جناب آپ کا حج ہے، حج تمتع، تو آپ عمرے کی نیت کریں گے، تو پھر بندہ یوں نیت کرے گا، میں پڑھ رہا ہوں نیت نہیں کر رہا، کہ اے اللہ میں نے نیت کی عمرے کی اور احرام باندھا۔ اگر آپ عربی میں پڑھ رہے ہیں تو یہ نیت آپ کے ذہن میں ہونی چاہیے، اس کا معنی کیا ہے۔ رٹی رٹائی نیت آپ نے کر لی، آپ کو پتہ نہیں ہے کہ اس کا ترجمہ کیا ہے، تو نیت نہیں ہوگی۔ نیت دل کے ارادے کا نام ہے، دل کا جو ارادہ ہے یہ بہت ضروری ہے، اور نیت کے دو پارٹ ہیں، ایک نیت کرنا، دوسرا تلبیہ یا اس کا قائم مقام کہنا۔ کسی نے نیت تو کر لی لیکن لبیک اللہم لبیک جو تلبیہ کے کلمات ہیں یہ نہیں پڑھے تو حالت احرام شروع نہیں ہوگی۔ تو نیت کے دو پارٹ ہیں، نیت کرنا اور تلبیہ پڑھنا۔ کسی نے اگر تلبیہ کی نیت سے ذکر اللہ کر لیا تب بھی اس کا تلبیہ ہو جائے گا، لیکن یہ جو تلبیہ کا فریضہ یہ ضرور ادا کرنا ہے۔ جی
تلبیہ لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک
لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك ان الحمد والنعمت لك والملك لا شريك لك۔
اللہ اکبر۔ تلبیہ وہ کلمہ ہیں کہ جو حاجی کی تسبیح ہے، مطلب حالت احرام میں آنے کے بعد اٹھتے بیٹھتے چلتے پھرتے، خاص طور پر جہاں مومنٹ تبدیل ہو، یعنی بیٹھا تھا تو کھڑا ہو رہا ہے، کھڑا تھا تو بیٹھنے لگا ہے، گاڑی چڑھائی پہ چڑھ رہی ہے یا چڑھائی سے اتر رہی ہے، بس میں چڑھ رہا ہے، نیچے اتر رہا ہے، جہاں جہاں مومنٹ چینج ہو تلبیہ کہنا جو ہے یہ مستحب ہے۔ اور جب بھی کہا جائے کم از کم 3 مرتبہ کہے، اور خود کہے، یہ نہیں کہ کوئی پڑھا رہا ہے سب پڑھ رہے ہیں، بلکہ یہ ہر آدمی کی اپنی پڑھنے کی تسبیح ہے۔ تو جب تک طواف شروع نہیں کرتا اس وقت تک تلبیہ کہتا رہے گا۔
سبحان اللہ۔ اور اس پر جنت کی بشارت بھی ہے،
جنت کی
تلبیہ پڑھنے والے کے لیے۔ اور رفیق الحرمین میں میر سنت نے
صحابہ کرام علیہ رضوان اتنی بلند آواز سے تلبیہ پڑھتے تھے
اللہ اللہ
کہ ان کے گلے بیٹھ جایا کرتے تھے۔
اللہ اکبر اللہ اکبر اللہ اکبر۔
فزا Hey.
زبان پہ
لبیک میں بندہ کہہ رہا ہوتا ہے اے میرے رب اللہم لبیک میں حاضر ہوں، میرا رب وہ رب جس کا کوئی شریک نہیں، اے میرے رب میں حاضر ہوں۔ کتنا عظیم یہ جملہ ہے، کتنے عظیم یہ کلمات ہیں۔ اللہ پاک ہم سب کو حالت احرام میں بار بار پڑھنے کی توفیق عطا فرمائے،
آمین آمین۔ کال لیتے ہیں، جی
محمد دانش اتاری شارجہ سے عرض کر رہا ہوں۔ ماشاءاللہ مفتی صاحب احکام حج کا آج پہلا پروگرام اس سیزن کا لے کر آئے ہیں، اللہ پاک برکتیں عطا فرمائے۔ مفتی صاحب یہ ارشاد فرمائیے گا کہ اگر کوئی شخص جس پر حج فرض تھا اور مصروفیت کی پیش نظر یا سستی کے پیش نظر وہ حج نہ کر سکا، لیکن اب وہ شخص صاحب استطاعت تو ہے لیکن اس قابل نہیں ہے کہ وہ حج پر جا سکے یا اس کو لے جایا جا سکے، یعنی بیماری کے عمر کے اس حصے میں ہے اور بیماری اس ٹائپ کی ہے کہ وہ بیچارہ اب نہیں جا سکتا، لیکن وہ حج کا ثواب پانا چاہتا ہے، تو کیا وہ اپنی زندگی میں اپنے ہوتے ہواتے اب اس کو یہ امید ہو گئی ہے کہ اب وہ بالکل ٹھیک نہیں ہوگا، کیا وہ حج بدل کروا سکتا ہے؟ اور جس کے ذریعے وہ حج بدل کروائے گا اس کے لیے کیا احکامات ہوں گے؟ کیا اس کا پہلے سے حاجی ہونا ضروری ہے؟ یہ اس بارے میں کچھ مدنی پھول ارشاد فرمائیے گا، جزاک اللہ خیر۔
دیکھیے جس پر حج فرض ہو گیا اور پھر صحت معنی آ گئی اور وہ اس قابل نہیں ہے کہ سفر کر سکے، تو اول تو یہ کہ انتظار کرے گا۔ بعض اوقات خاص طور پر جوانی میں اس طرح کی بیماریاں آتی ہیں تو نصیب بھی ہو جاتا ہے، لیکن بعض بڑھاپے کے امراض ہوتے ہیں وہ ریکور نہیں ہوتے۔ یہ تو اطباء بتائیں گے اس کی کیفیت کیسی ہے۔ بالفرض وہ ایسا ہے کہ نہیں جا سکتا اور مالی استطاعت بھی موجود ہے، تو پھر یہ شخص اپنی طرف سے کسی اور کو حج بدل کے لیے بھیجے گا۔ جو بھی شخص جائے گا وہ تلبیہ اس کی طرف سے ہی پڑھے گا، اللہم لبیک ان فلاں، اے اللہ میں لبیک کہتا ہوں فلاں کی طرف سے، اور اس کے جو افعال حج ہوں گے وہ اسی کی نیابت کرتے ہوئے ادا ہوں گے۔ اور جہاں تک آپ نے یہ سوال کیا ہے کہ کس کو بھیجا جائے، ضروری تو نہیں ہے کہ جس نے حج نہیں کیا جس نے حج کر لیا وہی جائے گا، لیکن سب سے بہتر یہ ہے کہ جس نے حج کر لیا اسی کو بھیجا جائے، اس لیے کہ وہ مسائل جانتا ہے اور کتابوں میں لکھا گیا کہ جسے حج کے مسائل زیادہ آتے ہوں اسے بھیجنا زیادہ بہتر ہے تاکہ غلطیاں نہ کی جائیں، جو اعمال وہ کرے گا جا کے اس میں کوئی نقص نہ رہ جائے۔ تو یوں حج بدل، یہ جو صورت آپ نے پوچھی ہے یہ وہ صورت ہے جو حج بدل فرض کی صورت ہے، اور بالفرض اس پوزیشن میں پہنچا ہوا شخص، اس کیفیت سے دو چار شخص، اس پر پیسے ہی نہیں ہے، تو یہ وصیت کر کر جائے گا کہ میرے طریقے سے حج بدل کروایا جائے، تو پھر ورثہ پر واجب ہوگا کہ اگر اس کا ترکہ اتنا ہے کہ 33% کے اندر جو ہے حج ادا ہو سکتا ہے، تو سب سے پہلے جو ہے وصیت پوری کی جائے گی، یعنی قرض نکالنے کے بعد وصیت پوری کی جائے گی اور پھر ترکہ تقسیم کیا جائے گا۔ اور اگر اس وصیت سے مطلب مال و ثواب کم چھوڑے ہیں، اخراجات پورے نہیں ہوتے، تو ورثہ اپنی طرف سے ملانا چاہتے ہیں تو اس کی بھی اجازت ہوتی ہے۔
ٹھیک ہے، کال شامل کرتے ہیں، جی۔
حج کے حوالے سے کیا والدین کی اجازت کا ہونا اور گھر والوں کی یا بیوی کی اجازت کا ہونا ضروری ہے جس پر حج فرض ہو گیا، جو استطاعت کے مطابق ہے، جو حج کے معاملے کو پورا کرتا ہے تو اس پر حج فرض ہے؟ اس حوالے سے مدنی پھول عطا فرما دیجئے۔
دیکھیے اجازت تو لینا ضروری نہیں ہے، فرض ہو گیا تو ادا کرے گا، لیکن ایک اور پہلو ہے کہ جب بندہ حج پر جا رہا ہوتا ہے تو اپنے قریبی لوگوں سے خاص طور پر ضرور ملتا ہے، معافی تلافی کرتا ہے۔ قریبی لوگوں سے اس لیے ملنا ضروری ہے کہ جن کے ساتھ بندے کا اٹھنا بیٹھنا ہے، ان کے دل آزاری کا پہلو، ایک دوسرے سے رنجشیں، یہ ساری چیزیں ممکن ہوتی ہیں اور عام طور پر ہوتی رہتی ہیں، اور خاص طور پر جو والدین ہیں وہ اگر سر پر ہاتھ رکھیں، دعاؤں سے نوازیں، تو بہرحال ان کی دعائیں لینا تو ایک سعادت مندی کی بات ہے۔ تو یوں ان کے ساتھ پاس آنا، ان سے اجازت لینا، یہ ایک رسماً اجازت لینا ہوگا، ان سے دعائیں کروانا، معافی تلافی کرنا، یہ حقیقتاً عمل ہوگا کہ معافی تلافی کروائے اور پھر روانہ ہو۔ تو یوں یہ دو چیزیں الگ الگ زاویے سے دیکھی جائیں۔
ٹھیک ہے، یہاں سر سوال ہے، انہوں نے سوال کیا کہ آپ نے ابھی آخری حج
या वो किस साल में किया, अभी जो गुजरे हैं इसमें?
मुझसे सवाल है?
आपसे सवाल है।
10 साल पहले किया था,
और हमारा
2013 में।
ठीक है जी। इनका कहना है कि मुफ्ती साहब ये बताइए, दम का वाजिब होना ये क्या है?
देखिए, कुछ गलतियां ऐसी होती हैं कि जब वो की जाएं तो एक कफारा वाजिब होता है। अब इस कफारे की मुख्तलिफ सूरतें हैं, यानी एक मशहूर है कि दम का मतलब है छोटा जानवर कुर्बान करना, किसी हद तक ठीक भी है कि दम में बहुत सारी सूरतें ऐसी हैं छोटा जानवर ही कुर्बान करना पड़ता है। अब दम अगर किसी से हुआ है उजरे शरी की वजह से तो फिर जानवर देना जरूरी नहीं होता, फिर इसका जो मामला है वो रोजों की तरफ आ जाता है, इसका मामला दिगर चीजों की तरफ आ जाता है, और बिलफर्ज दम ही वाजिब हुआ है, यानी कि जानवर देना ही वाजिब हुआ है,
सही।
तो फिर भी इस्तेताअत और अदम इस्तेताअत का मामला बाज़ सूरतों के अंदर आ जाता है। तो बुनियादी तौर पर यह सामने रखा जाए कि जो हज की गलतियां हैं उन गलतियों पर 3 किस्म के कफारे हैं। एक बुदना है जिसके अंदर बड़ा जानवर है, मतलब ऊँट देना होगा, गाय देनी होगी, कुर्बान करनी होगी, और एक दम है जिसके बाद सूरतों के अंदर छोटा जानवर ज़बह होगा, और बाद सूरतों के अंदर जो मुतबादल जो कफारे हैं उनसे काम चला जाएगा। और जो अदना दर्जा है कफारों का वो है सदका। सदके में ज्यादातर मौके वो हैं जहाँ एक सदका फितर मुराद होता है, एक सदका फितर जो भी चल रहा उस वक्त, और बाद सूरतों के अंदर सिर्फ एक मुट्ठी आटा या गंदुम देना ये मुराद होता है।
ठीक है जी, सही। एज पर कंडीशन जो सर्कमस्टांसेस हैं उसके बारे में रहनुमाई लेंगे तो एज पर कंडीशन जो है जवाब मिल
हज
जाएगा।
की जो किताबें लिखी होती हैं उसमें वैसे तो लिखा होता है
सही,
कि जी सदका है, इसके ऊपर दम है, लेकिन वो दम की कैफियत देखी जाती है कि भाई ये जो दम है किस कैफियत में ये जुर्म किया गया,
ठीक है।
वो जो गलती हुई है उसका पस मंजर क्या था, तो फिर जाके उसकी तफसील निकलती है।
ठीक है जी। ये सर कह रहे हैं कि क्या औरत सुसर के साथ हज पर जा सकती है, और अगर अकेली औरत हज पर जाए तो आप क्या कहेंगे?
देखिए, अकेली औरत तो हज पर नहीं जा सकती, एक एक कदम पर उसे गुनाह मिलेगा, और हरम का जो एक गुनाह है यानी हरम मक्का का वो 1 लाख गुनाह के बराबर है।
अल्लाह,
रही बात ससुर की, तो देखा जाएगा कि फितने का मजन्ना और मौका तो नहीं है, अगर जवान है तो ससुर के साथ ना जाए, और अगर इस अंदाज का काफिला है कि औरतें औरतों में रहेंगी, मर्द मर्दों में रहेंगे, और फितने का एहतमाल कम है या उम्र ज्यादा है, तो फिर यह है कि वो जा सकती है, क्योंकि ससुर जो है वो भी महरम होता है। लेकिन चूंकि यहाँ महरिमात कई तरह के हैं, जो नस्बी महरम है वहाँ इफ्फत और हिफाजत बहुत ज्यादा होती है, जहाँ नस्बी महरम नहीं होते तो वहाँ जो गलती का इम्कान है वो ज्यादा होता है। और फिर सफर एक ऐसी चीज है जिसके अंदर तन्हाई, खलवत और एक दूसरे का जो है ना वो मददगार होना, कई ऐसी चीजें होती हैं, तो यूं पोजीशन क्या है ये देखना जरूरी है, खास तफसील बता के उलमा से राय ली जाए।
ठीक है। यहाँ इनका कहना है कि हज फर्ज है पर ख्वाहिश है कि पूरी फैमिली के साथ हज पर हम नेक्स्ट ईयर जाएं, क्या कहेंगे आप?
हमारी सारी ख्वाहिशें अल्लाह और उसके रसूल के फरमान के ताबे होनी चाहिए।
हाँ,
तो जो अल्लाह और उसके रसूल का हुक्म हमने सुना कि हज करना है तो आप हज कर कराएंगे।
सवाल किया है कि क्या हालत एहराम में जो तबी हाजात हैं इनसे फारिग हुआ जा सकता है?
हालत एहराम एक कैफियत का नाम है। हालत एहराम का मतलब ये नहीं कि आप सो नहीं सकते, हालत एहराम का मतलब ये नहीं है कि आप चादर तब्दील नहीं कर सकते, हालत एहराम का मतलब ये नहीं है कि आप सर के नीचे तकिया नहीं रख सकते। कुछ चीज़ें मना है हालत एहराम में, कुछ चीज़ें जायज़ हैं, तो आपको ये पढ़ना पड़ेगा कि हालत एहराम में क्या मना है। जो चीज़ें मना है उनके भी 2 दर्जे हैं, बाज़ वो हैं जो मकरूह हैं, रफीकुल अरमैन में तफसील के साथ 20 से ज़्यादा चीज़ें लिखी हुई हैं कि ये चीज़ें मकरूह हैं यानी नहीं करनी चाहिए, और कुछ चीज़ें वो हैं कि हालत एहराम में जिनका करना हराम है, जैसा कि खुशबू हालत एहराम में हराम हो जाती है, जीनत हालत एहराम में करना मना है, हालत एहराम में बाल नहीं तोड़ सकते, हालत एहराम में मर्द जो है वो सिला हुआ लिबास नहीं पहन सकता, औरतें जो हैं वो मर्द हो या औरतें चेहरा नहीं छुपा सकती। इसी तरीके से मर्द जो है वो जुराबे नहीं पहन सकता, औरतें तो जुराबे पहन सकती हैं। तो यूं कुछ चीज़ों के अंदर मर्द और औरत का फ़र्क ज़रूर है, लेकिन अक्सर जो चीज़ें वो कॉमन है, नाखून नहीं काट सकते। तो यूं जो अहराम की पाबंदियाँ हैं वो इख्तियार करना ज़रूरी है।
सर मैं अहराम के हवाले से कुछ क्वेश्चन जो है वो लेकर के आया हूँ, और अगर आप इसका ये नो में जवाब दे देंगे तो भी जो है ना वो ये जबरदस्त हो जाएगा।
मैं हाजिर हूँ।
सवाल है जी, ये बताइए अहराम की हालत में क्या गुटखा या मावा खाने के हवाले से आप क्या मशवरा देंगे?
देखिए इन चीज़ों के अंदर तम्बाकू होता है, खुशबू होती है। अगर कच्चा तम्बाकू और कच्ची खुशबू है तो ये तो ममनू है, शदीद ममनू है, और वो ममनू है जिसका ताल्लुक हराम होने से है, तो नहीं खा सकते।
अहराम में बेल्ट के अंदर खुशबू रख सकते हैं?
अच्छा, इसके अलावा भी जो है ना, वो चूँकि अहराम की हालत में जब बंदा आता है तो पाकिस्तान तो नहीं बैठा रहता, अरब शरीफ पहुँचता है
जी।
तो क्या कानून चल रहे हैं आजकल अब्दुल भाई, गुटके पर सख्त पाबंदी है?
जी, गुटके पे भी सख्ती है, और सिगरेट भी लोग जो लेकर जा रहे हैं, बहुत सारे लोग मैंने खुद देखा वहाँ 10-10 डंडे एक साथ लेकर जाते हैं, तो वो निकाल लेते हैं वहाँ पर, उसको नहीं अलाउ करते। एक का दो डंडा जो यूज़ के लिए लोग ले जाते हैं, और जो नसवार है उस पर मुकम्मल बैंड लगा दिया गया है, उसको मतलब बिल्कुल पाबंदी है, वो यहाँ से ले जाने की इजाज़त ही नहीं है।
यानी जब आप सफ़र कर रहे हैं तो आपको पता होना चाहिए किस मुल्क में कौन सी चीज़ें मना है। जैसे अरब अमारात ने कुछ साल पहले जो खशखाश है उस पर भी पाबंदी लगा दी, हालांकि तो आमतौर पर हलवों में चीज़ यूज़ होती है, लेकिन चूंकि नशे की तरफ लेकर जाती है तो पाबंदी लगा दी। नसवार पर बहुत सारे मुल्कों में पाबंदी है। तुर्की के हवाले से मैंने सुना था यहाँ तो छालिया भी बढ़ सकती है। तो यूँ गुटखा और ये जो इस तरह की जो चीज़ें हैं, ये आप लेकर जाएंगे एयरपोर्ट पर फंस जाएंगे, प्रॉब्लम खड़ी होगी। पहले तो आपको ये इख्तियार करना है ना, ये देखना है
कि अहराम में बेल्ट के अंदर खुशबू रख सकते हैं?
देखिए जो बेल्ट है ये पल्लू के हुक्म में है, कि फुका ने बयान किया कि पल्लू में जो है वो खुशबू नहीं बांध सकते, तो अहराम का जो बेल्ट है इसमें भी आप खुशबू नहीं रखेंगे।
ठीक है जी। हालत अहराम में आइसक्रीम खा सकते हैं?
अगर आइसक्रीम के अंदर कच्ची खुशबू इस्तेमाल नहीं होती, जैसे इलायची कच्ची या केवड़ा भी खुशबू है, केवड़ा तो खैर शायद ही मुश्किल है कि पका हुआ हो, तो अगर उसके अंदर खुशबू नहीं है, अगर और अगर खुशबू है और वो पकी हुई है तो खा सकते हैं।
ठीक है। अब सर के तायुन कैसे होगा कि इसमें ये पकी हुई खुशबू है या नहीं है?
देखिए जो चीज़ें टीन पैक मिलती है ना
जी,
तो वो पकी हुई होती हैं।
ठीक।
जैसे ये जो रूह अफजा है, रूह अफजा दुकानों पर 6-6 महीने रखी होती है, इस तरह के जो आइटम है, तो ये जब तक आग के अमल से ना गुजरे, इनका जो ये है ना शेल्फ लाइफ, इनकी जो शेल्फ लाइफ है वो इनकी नहीं हो सकती।
ठीक।
तो इनको टेम्परेचर से गुजार के फिर रखा जाता है जब भी शेल्फ लाइफ मिलती है।
ठीक।
ये जो खुशबू होते हैं, ड्रिंक होते हैं जो पीने के, मतलब जूस वगैरह है, बहुत सारी चीज़ें हैं, इसके अंदर आर्टिफिशियल खुशबू डाली जाती है, लेकिन इनको भी चूँकि इनकी एक शेल्फ लाइफ होती है तो इनको भी गर्म करके फिर डाला जाता है। अगर गर्म ना किया जाए तो शेल्फ लाइफ ही ना हो इनकी और ये चीज़ें ख़राब हो जाए।
ठीक है।
तो एक अलामत तो ये है।
ठीक है। आगे सवाल है जी, अहराम की चादरें नापाक हो जाएं तो क्या उन्हें तब्दील कर सकते हैं?
जी हाँ, तब्दील की जा सकती है। चादरें नापाकी की वजह से भी तब्दील की जा सकती हैं, मैली हो जाएं जब भी तब्दील की जा सकती हैं। नबी अकरम अलैहिस्सलाम जब अपने सफ़र हज पर आप पहुँचे, मक्का मुकरमा की आबादी अभी शुरू ही हुई थी, वहाँ आपने कायम फरमाया, बिरतवा आजकल वहाँ पर है, जरवल आजकल उसका इलाके का नाम है, यहाँ आपने कायम फरमाया और यहाँ पर आपने अहराम की चादरें भी तब्दील फरमाई।
ठीक। अहराम की हालत में शावर ले सकते हैं?
शावर ले तो सकते हैं लेकिन मैल नहीं छुड़ा सकते, मैल छुड़ाना मकरूह है। जब आप साबुन लगाएंगे तो मैल छुड़ाने के लिए लगाएंगे।
ठीक।
पानी बहालें लेकिन मैल नहीं छुड़ाएंगे।
ठीक। अहराम की हालत में अगर हों तो कोई शरबत पिलाए तो क्या वो शरबत पिया जा सकता है?
वही आइसक्रीम के ज़िम्मे में जो हमने बातें बयान की कि अहराम शरबत अगर ऐसा है कि जिसमें पकी हुई खुशबू है, जैसे हम जर्दा खाते हैं उसमें इलायची भी है था और कई चीज़ें होती हैं, लेकिन वो पकी हुई होती हैं, तो अगर शरबत ऐसा है जो पका हुआ है या जो आग के अमल से गुजर चुका है तो उस शरबत को पिया जा सकता है,
पिलाया भी जा सकता है।
वो शरबत है या फिर जो जूस वगैरह हैं जो बोतलों में मिलते हैं वो भी इसी हुक्म में।
ठीक। अहराम की हालत से बाहर आने के लिए नाखून काट कर बाहर आया जा सकता है, क्योंकि उम्र बहुत ज्यादा करने की वजह से सर पर कई दफा उस तरह जो है वो खाली भी घूम चुका है।
देखिए, नया दिन तो याद नहीं हो सकता ना, दिन तो वही है जो अल्लाह और उसके रसूल ने हमें बताया है। तो जो हमें बताया है वो ये बताया है कि हल्क या तकसीर करनी है।
ठीक,
हल्क या तकसीर वो तरीके हैं जिनके जरिए आराम से बाहर हुआ जाता है। अलबत्ता एक आध मौका ऐसा है औरतों के लिए कहा गया खासतौर पर कि उनको हालत अहराम से बाहर आना है, तो वो फिर कोई ऐसा अमल करेंगी कि जो अहराम की खिलाफ वर्जियों पर मुश्तमिल हो, जैसे कंघा कर लेना। तो इस मौके पर कोई नाखून काट लेता है वो तो सूरत समय में आती है। अच्छा, ये वहाँ होता है जब अहराम की नियत कर ली जाए, जैसे कहते हैं आयशा रज़ी अल्लाह तआला अन्हा के साथ हुआ कि आप जब तशरीफ़ लाई अहराम की नियत थी लेकिन अय्याम आने की वजह से आप उमरा नहीं कर पाई और इंतज़ार करती तो हज चला जाता, तो आपको अहराम खोलने का हुक्म मिला। तो इस मौके पर जो अहराम खोला जाएगा उसमें तकसीर औरतें नहीं करेंगी। इसमें अगर इसने नाखून भी काट लिए, कंघी कर ली, तो अहराम से बाहर हो जाएंगी। नॉर्मली जो तरीके होते हैं अफ़ाल उमरा और हज अदा करने के बाद, ये मौका होता है सिर्फ और सिर्फ इसके अंदर या हल्क होगा या तकसीर होगा, तीसरा कोई भी तरीका नहीं है।
ठीक है जी,
एक तरीका है तीसरा, किसी का जिस्म फोड़ों से भरा हुआ है खासतौर पर सर,
ठीक,
और उस पर उस तरह चल ही नहीं सकता,
ठीक,
तो उस तरह फेरा जाएगा ऊपर से कायम मकाम बनाते हुए, बाल निकल लिए जाएंगे, तो सर जख्मी हो जाएगा, लेकिन वहां भी ये नहीं है कि आप नाखून काट
ले। ठीक ठीक है, अल्लाह बरकत दे। सर ये कह रहे हैं कि एहराम में फीमेल्स ड्रेस चेंज कर सकती हैं, कपड़ा तो फेस को टच करता है, ये सवाल है।
देखिए, औरतें जो है इनका कोई अलग सा एहराम नहीं है, जो औरतों का नॉर्मल लिबास है वही उनका एहराम होता है। हाँ, वो थोड़ा सा मुमताज नजर आने के लिए बाजू का होता है, ग्रुप वाले कहते हैं जी आप इस तरह का स्कार्फ पहने, तो एक अलग बात है। और दूसरी बात यह है कि बात औरतें चूँकि स्कार्फ की उनकी आदत नहीं होती, बुरके की आदत होती है या बुरका भी नहीं पहनती, तो वो बड़े एहतमाम के साथ स्कार्फ लेके जाती हैं। तो अच्छी बात है स्कार्फ लेना, कि चूँकि इसमें निकाब तो लगाया नहीं जाता, तो स्कार्फ लेकर जो आज़ाए सितर हैं वो छुपाना, क्योंकि तवाफ़ के दौरान सितर छुपाना वाजिब है, मर्द हो या औरत। जितना हिस्सा मर्द का है वो मर्द छुपाएगा, जितना हिस्सा सितर औरत का है वो औरत छुपाएगी। तो स्कार्फ का यूँ ख़ास तौर पर भी एहतमाम किया जाता है कि औरत के बाल वगैरह नज़र ना आ रहे हों, कलाइयाँ नज़र ना आ रही हों, तो यूँ स्कार्फ लेने की अहमियत तो मौजूद है, लेकिन जुदा गाना औरत का अलग से कोई अहराम नहीं है।
मार्केटों में तो बिक रहा है जी औरतों का अहराम के नाम से।
देखिए, वो तो औरत की च्वाइस है, वो क्या करती है।
ठीक है, यहाँ ये कह रहे हैं कि जी सवाल है एक के, क्या अहराम की हालत में सो सकते हैं?
जी हाँ, बिल्कुल सो सकते हैं।
सही, कोई हाजी चादर ठीक कर रहा हो और उसकी चादर सर पर लग जाए तो क्या होगा? जैसे होता है ना इस्तेमाल करने के लिए बात कर होता है, यूं चादर घुमा के यूं ये कराते हैं तो वो पीछे जो बंदा होता है उसके सर पे बात कर फंस भी जाती है, क्या कहेंगे?
सर पे फंस जाती है, बाजू का बंदा बैठा हुआ है, साथ वाला बैठा हुआ है और आगे लिया और पूरा सर उसका ढंप दिया गया। इसमें देखिए ज्यादा से ज्यादा जो कफारा होगा वो सदके का होगा।
ठीक है,
क्योंकि कलील मुद्दत के लिए आमतौर पर ऐसा होता है, तो सदके का कफारा होगा और इससे बड़ा कफारा नहीं होगा।
ठीक है, सदका फितर सर।
जी हाँ, अब किसी का सर पूरा ढांपा गया
जी,
तो सदका फितर उस पर बनेगा।
ठीक है जी, ये कह रहे हैं कि एहराम की नियत कर ली और सॉक्स नहीं उतारे, अब क्या करना होगा?
फौरन उतार दें अगर मर्द है तो।
ठीक है जी,
औरतें बन सकती हैं।
सही, एहराम की नियत कर ली और अंदाजा हुआ कि नाखून बड़े हुए हैं तो क्या इनको काटा जा सकता है?
जी नहीं, एहराम की हालत में आने के बाद आप बाल नहीं काट सकते, नाखून नहीं उतार सकते।
ठीक है, एहराम की हालत में अगर बाल टूटते हैं बीमारी की वजह से तो अब क्या हुक्म होगा?
देखिए, बालों के टूटने पर अगर आपका अमल पाया जाता है, आपने वजू किया और हाथ जो है ना वो मसले और हाथ के बाल टूट गए, तो ये वो टूटना है जिस पर कोई ना कोई कफारा होगा। और एक होता है अर्ज खुद टूटना बगैर आपके किसी हरकत के और बगैर आपके किसी सबब के, तो उस पर तो कुछ भी नहीं है। अच्छा, जो टूटे वो हैं जिस पर हमने कहा कफारा होगा, तो उसमें भी तफसील है कि भाई तीन बार टूटे तो ये हुक्म है, ज्यादा टूटे तो ये हुक्म है, उसकी तफसील रफीकुल अरमान में मौजूद है।
ठीक है जी, एहराम की हालत में दरख्त के साए में या दीवार के साए में खड़े हो सकते हैं?
बिल्कुल खड़े हो सकते हैं, एहराम का मतलब ये नहीं कि आप हर वक्त बगैर छत के रहेंगे।
ठीक है, ठीक है, एहराम की हालत में धूप से बचने के लिए छतरी अगर सर पर लग जाए अब क्या हुक्म होगा? जैसे छतरी लोग सर पे रखते हैं ना।
देखें, सर पर फासले से छतरी लगाना इसमें कोई मायूब बात नहीं है,
ठीक,
बल्कि सख्त धूप से तो जो है ना बचना चाहिए,
ठीक है,
कि जड़ देती है। मैंने देखा है बहुत सारे हाजियों को उनकी तबीयत इसलिए खराब होती है, वो ऐन धूप के आलम में जाकर तवाफ करते हैं, तो प्रॉब्लम तो खड़ी होगी। अच्छा, लेकिन सर पे छतरी का मतलब ये नहीं है कि आप सर छुपा लेंगे, तो सर को छुपाना मना है। बाज़ औक़ात ऐसी छतरियाँ आजकल चली हैं वो टेंट पर रख लेते हैं और जनाब पट्टी पूरी बंधी हुई है और उसके ऊपर वो छतरी है, ऐसा लग रहा है कि आपका सर नहीं है गमला है, तो ऐसी छतरी तो इस्तेमाल नहीं कर सकते, इसमें सर के एक हिस्से को छुपाना पड़ रहा है।
ठीक है, ये भी क्लियर हो गया जी। सवाल है यहाँ पर कि कोई एहराम की हालत में नियत एहराम के दौरान मुंह में जो है वो इलायची रखे ताकि मुंह से खुशबू आती रहे, और जिक्र अज़कार भी करता है तो मुंह से खुशबू आती रहेगी, तो क्या ये दुरुस्त है?
एहराम का मतलब है कि बहुत सारी चीज़ें हराम हो जाती हैं जो जायज़ थी, हालत एहराम में हराम हो जाती हैं, उनमें से एक चीज़ खुशबू है, तो इलायची जो है वो ऐन खुशबू का नाम है। इलायची, अंबर, मुश्क, ये वो चीज़ें हैं जो ख़ास खुशबू के लिए इस्तेमाल की जाती हैं, तो किसी भी तौर पर जो है वो अगर ये पाई गई इलायची मुंह में नियत करने के बाद, तलबिया कहने के बाद, तो कोई ना कोई कफारा तो लाजमी है।
ठीक है जी, सही, अल्लाह रहमत फरमाए। आगे है जी सवाल, जिसे लब्बैक याद ना हो वो क्या करे?
देखिए, लब्बैक कहना जो है चूँकि सुन्नत है, और कम अज़ कम तलबिया कहना या वो कलिमात कहना कि जो अल्लाह के जिक्र पर मुश्तमिल हैं, जैसे किसी ने अल्लाह अकबर कह लिया, सुभान अल्लाह कह लिया, अगर किसी ने नियत तलबिया के साथ जिक्रुल्लाह कहा तो एहराम शुरू होगा। यानी एक मौका ऐसा है जब
मतलब तलबिया कुछ अज़कार भी बता दें भाई ये कह लिया, जैसे मिसाल के तौर पर
एक मौका ऐसा है कि तलबिया कहना ज़रूरी है,
ठीक,
इसके अलावा पूरे एहराम में तलबिया कहना मुस्तहब है,
ठीक।
या तो तलबिया कहेगा वो, या तलबिया के कायम मुकाम कोई लफ्ज़ कहेगा, जैसे सुभान अल्लाह कहना, अल्लाह अकबर कहना, अल्हम्दुलिल्लाह कहना, ये कायम मकाम है। ये कायम मकाम भी उसी वक्त कायम मकाम बनेगा कि जब तलबिया की नियत से कहा हो कि इस मौके पर मुझे अल्लाह का जिक्र अदा करने का कहा गया है ताकि मेरी एहराम की नियत शुरू हो।
नहीं,
एहराम की नियत से जिक्रुल्लाह कहेगा, ये नियत करना ज़रूरी है। तो अगर उसने तलबिया या कायम मकाम लफ्ज़ कह लिया तो काफ़ी है, बाद में अगर तलबिया नहीं कहा तो फिर इस पर किसी किस्म का कफ़ारा या गुनाह नहीं है।
बहरहाल तलबिया जो है वो आना चाहिए, और
बाज़ लोग नियत करने में बड़ी कोताही करते हैं। नियत
सर आपको बात बताऊं,
नियत कर लेंगे तलबिया भूल जाएंगे।
ऐसे ही मैं आपको करूँ, आप
जी
बड़ी हैरानगी होगी सर, मजलिस हज उमरा का ये मैं काउंटर नीचे लगता था उस वक्त मैं ऑफिस के बाहर, तो मैं भी हम हाजी तौफीक है इनके साथ ज़ौक अपना ताज़ा करने के लिए, तो मैं भी जो है बैठता था उसमें, तो मुझे एक जो है वो टाइम है आए इसी दौरान, यानी जब फॉर्म जो है वो गवर्नमेंट स्कीम के फिल हो रहे थे, काफ़ी सालों पहले की बात है, उन्होंने कहा मुझे एहराम बांधने का तरीका जो है वो सिखा दें। अच्छा, इत्तेफाक की बात है कि मेरे ऑफिस में एहराम जो है वो रखा हुआ था, तो मैंने उधर से ऑफिस से जो है वो एहराम उठाया और उनको तरीका मैंने बताया, मैंने उनको कहा कि आपने तलबिया याद कर लिया? उन्होंने कहा वो आप छोड़ दें, वो मैं कर लूँगा। अच्छा, मैं खामोश हो गया। फिर मैंने उन्हें कहा, मैंने कहा वो आपने उमरा कैसे करेंगे ये आपने सीख लिया? वो आप छोड़ दें, वो मैं जितना वो कर दूंगा। अच्छा, फ्लाइट कब है? उन्होंने 3 दिन के बाद बताया कि हमारी जो है वो फ्लाइट है। यानी ये जो करने जा रहे हैं सर, उसका पता ही नहीं है, तलबिया जो याद कर रहे हैं उसको भी कह रहे हैं छोड़ दें, और तैयारी भी हो रही है, खर्च भी हो रहा है, तो थोड़ी मेहनत भी अगर बंदा कर ले और जो याद करने का है वो याद करेगा तो फैज पाएगा।
एक बड़ी तादाद है कि डॉक्यूमेंट्स में रहती है, ये कागज़, ये तस्वीर, ये फोटोकॉपी, ये टिकट, ये फलां, ये बैग, डॉक्यूमेंट के बाद सामान, ठीक है, और जो करना है इसके अंदर उसकी फिक्र वहाँ जाकर पैदा होती है। यही वजह है कि वो बड़ी बड़ी गलतियाँ कर रहे होते हैं।
अल्लाह रहमत फरमाए। मैं कुछ मजीद सवाल भी सर करता रहता हूँ, इस पर भी आप जब ये स्नो में जवाब अगर दे दो। सही के दौरान कंधा खुला रखने का क्या सवाब है?
सही के दौरान कंधा खुला रखने का कोई सवाब नहीं है,
ठीक है,
कंधा जो खुला रखना है ये आपने उस तवाफ में कि जिसमें आप हालत एहराम में थे, क्योंकि नफली तवाफ भी होता है और तवाफ से जा रहे थे, उसमें भी शर्त नहीं है कि आप हालत एहराम में हो, तो उस तवाफ में जिसमें आप हालत एहराम में थे तो वहाँ कंधा खुला रखा जाता है। आपका तवाफ पूरा हो गया तो अब आप चादर सीधी कर लेंगे और सही के दौरान कंधा खुला नहीं रखेंगे।
जी
जैसे मुफ्ती साहब ने फरमाया कि मुतलकन औरत अकेली सफर नहीं कर सकती या शरई सफर वो अकेली नहीं कर सकती?
चूंकि सवाल हज का हुआ था।
हाँ जी,
सवाल हुआ था औरत हज का सफर कर सकती है अकेली, तो हज का सफर आमतौर पर यही होता है कि बाहर से जाके कर रहे होते हैं हज, तो सफर हज के अंदर औरत अकेले सफर नहीं कर सकती। 3 दिन का जो सफर है 92 किलोमीटर जो मुसाफत शरी है, औरत वो सफर नहीं कर सकती। बल्कि उलमा ने 1 दिन की जो मुसाफत शरी है उस पर भी अकेले जाने से मना फरमाया है।
ठीक है जी, हज के हमारे इस अहकाम हज के प्रोमो में मैंने एक बात एक लाइन कही थी कि एहराम भी हो, नियत भी हो, तलबिया भी पढ़ा हो और बंदा मक्के शरीफ में भी हो लेकिन हज नहीं होगा, वो क्या सूरत है?
बहुत सारी सूरतें बन सकती हैं, पर एक सूरत ये बन सकती है कि उसने एहराम की नियत ही उम्रे की हो। एहराम में तो है लेकिन उम्रे के एहराम में, ठीक है, अब कोई औरत थी वो उम्रा का एहराम की नियत से आई और अय्याम आ गए और वो अब उम्रा नहीं कर सकी और वो उसी में रही, उसी में चली गई वो। हालांकि यहाँ उसको उम्र का एहराम खुलना चाहिए था, हज का एहराम दोबारा से नियत करनी चाहिए थी तब जाके करनी चाहिए थी। तो एक तो सूरत यह है, दूसरी सूरत यह है कि मक्के में हो, मक्के में ही हुआ हुआ तो कैसे हज होगा? हज तो उस वक्त होगा कि जब वो अरफात में जाए,
अरफात में जाएगा।
तो यूं दो सूरतें तो समझ में आ रही है मुझे, तो हो सकता है कोई तीसरी सूरत भी निकल आए। मैं इससे पहले कि आप एंडिंग करें,
जी जी,
मैं आया तो मैं बड़ा हैरान हो गया कि एक एक चीज बड़े कमाल के साथ, ये गमले शमले बिना फ्लेक्स में भी बड़ी महारत का मुजाहरा किया गया है ना, एक डेप्थ पैदा करके इतनी खूबसूरत लाइट, तो बड़ी अच्छी मेहनत की है हमारे टीम ने, खासतौर पर शहजाद भाई ने, और वो कितना बहुत अच्छा इम्प्रेशन दिया है। अल्लाह पाक इनकी मेहनत को भी कबूल फरमाए,
आमीन।
जी
मदनी चैनल देखते रहिए, अल्लाह ताला हज मबरूर नसीब फरमाए, आमीन। बिजाह नबी अमीन सल्लु अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
खुदा का फजल नबी की नायतों का सफर, जहां में सबसे मुबारक ये हाजियों का सफर। खुदा का फजल नबी की नायतों का सफर, जहां में सबसे मुबारक ये हाजियों का सफर।